आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
कलबरी डाँडाको त्यो अद्भुत दृश्य थियो, भुलेर भुल्न सक्दिन। स्वर्गीय पुत्रले दिएको बलिदान मानवले बुझ्न सकिन। गरी टाढाको त्यो अद्भुत दृश्य थियो, भुलेर भुल्न सकिन। स्वर्गीय पुत्रले दिएको बलिदान मानवले बुझ्न सकिन। सक्ने घोडाको चोटाई दिने गाडाको मुकुलाई समाधान दिन सक्ने त्यो गलगरी टाढाको त्यो अद्भुत दृश्य थियो, भुलेर भुल्न सकिन। स्वर्गीय पुत्रले दिएको बलिदान मानवले बुझ्न सकिन।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा। श्रोता आशा गर्दछु तपाईहरुले निश्चय नै यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै कुराहरू सिकिरहनु भएको छ, आत्मिक कुराहरू सिकिरहनु भएको छ र यसले तपाईहरुको आत्मिक जीवनलाई पनि निकै नै फाइदा तुल्याइरहेको छ। तपाईहरुको प्रतिक्रिया तपाईहरुका सुझावहरूको हामी प्रतीक्षामा रहनेछौ। प्रभुले तपाईहरुको जीवनमा धेरै धेरै आशिष दिनुभएको होस्। आज हामी बाइबल अध्ययन दोस्रो इतिहास 26 28 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी सबभन्दा पहिले देख्नेछौ उज्याको शासन। उज्या अमस्याका छोरा हुन् र उसको पितापछि राज सिंहासनमा तिनी आउँछन्। जब तिनी राजा भए तिनी किशोर अवस्थामा थिए। दोस्रो इतिहास 26:1-3 पदमा भनिएको छ, तब यहुदाका सबै मानिसहरूले 16 वर्ष पुगेका उज्यालाई लिएर तिनका पिता अमस्याको सट्टामा राजा तुल्याए। अमस्या आफ्ना पितृहरूसित सुतिसकेपछि यिनले नै एलात शहरलाई पुननिर्माण गरेर यहुदालाई फिर्ता गरिदिए। उज्या राजगद्दी आरोहण गर्दा 16 वर्षका थिए। तिनी यरूसलेममा 52 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यकोल्या थियो। तिनी यरूसलेमकी थिइन्। उज्या असल राजा थिए तर विशिष्ट उक्तम चाहिँ होइन। उसको शासनकालमा कुनै आत्मिकी जागृति आएन अनि उसको शासन अवधिमा यसैयाले आफ्नो सेविकाईको आरम्भ गरे। उज्याको मृत्युमा उसलाई सेविकाईको निम्ति अगाडि बढ्न आज्ञा दिइए, जुन हामी यसैया 6:1 पढ्छौं। हामीले पहिले नै देखिसकेका छौं कि उत्तरी राज्य इसरायलमा कति पनि असल राजा थिएनन्, एउटा पनि। दक्षिण राज्य यहुदामा केही असल राजाहरू थिए। ती असल राजाहरूमध्ये 5 जना चाहिँ अति नै उत्तम राजाको रूपमा विचार गरिन्दछ। तिनीहरूको शासनकाल अवधिमा आत्मिक जागृति र सुधार, परिवर्तन र क्रान्ति आएथ्यो। उज्याको शासनले आत्मिक जागृतिको उत्पादन गरेन तर तिनी असल राजा थिए, यद्यपि साह्रै उत्तम राजा नभए तापनि। अनि 4:5 भनिएको छ, तिनले आफ्ना पिता अमस्याले गरे जय परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे। तिनलाई परमेश्वरको भयमा शिक्षा दिने जकरियाको समयमा तिनले परमेश्वरको अगुवाई खोज्नमा तनमन लगाए। परमप्रभुलाई खोज्दै रहन्जेलसम्म परमेश्वरले तिनको फलिफाप गरिदिनुभयो। अगाडि हामी देख्छौ उज्याको सफलताहरू। 6 तिनी फिलिस्तीहरूसँग युद्ध गर्न रणभूमिमा गए र गात, यब्ने र अस्तोतका पर्खालहरू तिनले भत्काइदिए। तिनले अस्तोतको नजिक र फिलिस्तीहरूका बीचमा शहरहरू बनाए। यी सबै फिलिस्तीहरूको किल्ला थियो र अहिले उज्याले आफ्नो कब्जामा लिए। त्यति मात्र होइन, 8-10 भनिएको छ, अमोनीहरूले उज्या कहाँ सौगातहरू ल्याए अनि तिनको ख्याति मिश्र देशको सिमानासम्म पुग्यो, किनभने तिनी धेरै शक्तिशाली भएका थिए। तिनले यरूसलेममा कुने ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहरा बनाएर तिनलाई सुरक्षित पारे। तिनले उजाड स्थानमा अरू धरहराहरू बनाए र तिनले पहाड र बेसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारण धेरै कुवाहरू खने। पहाड र मधेसमा तिनका खेती गर्ने किसानहरू र दागबारी हेर्नेहरू पनि थिए, किनभने तिनी खेतीपातीमा ध्यान दिने गर्थे। अगाडि हामी 11-13 पढ्दछौं। यहाँ यस प्रकार लेखिएको छ, यसबाहेक उज्याको तालिम पाएका र युद्धको निम्ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्य सचिव यहियल र अधिकृत मासियाले जनगणना अनुसार दलदल गरी राजाका एकजना अधिकारी हननियाको अधीनमा तिनीहरूलाई राखेका थिए। वीर योद्धाहरू पठाउने परिवार परिवारका प्रधानहरूको जम्मा संख्या 2600 थियो। तिनीहरूको अधीनमा राजालाई शत्रुहरूको विरूद्धमा सहायता गर्न 3,07,500 योद्धाहरू भएको एक लडाकु सेना पनि थियो। मित्र, यस समयमा दक्षिणी राज्य यहुदा मजबूत सैनिक शक्ति थियो। अनि 14:15 भनिएको छ, जम्मै सेनाको निम्ति उज्याले ढाल, भाला, टोप, कवच, धनु, घुहेत्राहरू तयार गरे। धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँडहरू र ठूला ठूला ढुङ्गा हान्ने यन्त्रहरू यरूसलेममा तिनले तयार पारे। तिनलाई यस्तो आश्चर्यको सामान मिलेको कारण तिनको ख्याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्यादै शक्तिशाली भए। यसरी हामी देख्छौ कि उज्या हरेक क्षेत्रमा सफल र समृद्ध र शक्तिशाली भए। तर हामी देख्छौ कि उसको जीवनमा केही कमजोरीले स्थान लिइरहेको।
कहिलेकाहीँ सफलता हामी सबै प्रत्येकको लागि पनि सबभन्दा खराब कुरा बन्न सक्छ, किनभने हामी घमण्ड र सेखीले फुलिन्छौं, अनि घमण्ड नै उज्याको पतनको कारण थियो। सोह्र पदमा भनिएको छ, तर तिनी शक्तिशाली भएपछि तिनको अहंकारले गर्दा तिनको पतन भयो। तिनी धूप वेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्वरको विरूद्धमा तिनले विश्वासघात गरे। हेर्नुहोस्, उज्या धूप वेदीमा धूप बाल्न परमप्रभुको मन्दिरमा पसे, के यो गर्न सही या उचित कुरा थिएन? अह, निश्चय नै थिएन। यो उसले ठूलो गल्ती गरे। किन? सत्र र अठार पदमा भनिएको छ, तर पुजारी अजरिया र परमप्रभुका अरू 80 जना साहसी पुजारीहरू राजा उज्याको पछि पछि गए, तिनको सामना गरेर तिनलाई भने, हे उजिया, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईँको होइन, यस कामको निम्ति त अर्पण गरिएका हारूनको वंशका पुजारीहरू छन्। पवित्र स्थानबाट हट्टी जानुहोस्, किनभने तपाईँले विश्वासघात गर्नुभएको छ। परमप्रभु परमेश्वरबाट तपाईँले केही कदर पाउनुहुने छैन। पुजारीहरूले वास्तवमा यस मामलामा राजालाई विरोध जाहेर गरे। उज्या राजा पुजारीहरूको कार्यभारको हडपिरहेका थिए। उसले त्यही काम गरिरहेका थिए जुन हारूनका छोराहरू बाहेक हरेकलाई त्यो काम गर्न बिल्कुल निषेध थियो, मना थियो। खालि हारूनका लाइनका वा वंशका पुजारीहरू मात्र महापवित्र स्थानमा प्रवेश गर्न सक्थे। सुनको सामदान र धूप वेदी त्यहाँ थियो। अनि 19 पदमा भनिएको छ, हातमा धुपौरो लिएर धूप बाल्न तयार भएका राजा क्रोधित भए। पुजारीहरूसँग रिसाउँदा रिसाउँदै तिनीहरूकै सामुने परमप्रभुको मन्दिरभित्र धूप वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो। यो उज्यामाथि परमेश्वरबाट तत्कालको सिधै दण्ड थियो। अनि 20 र 21 पदमा भनिएको छ, प्रधान पुजारी अजरिया र अरू पुजारीहरूले तिनलाई हेर्दा हेर्दै निधारमा कुष्ठरोग निस्केको तिनीहरूले देखे र तिनलाई हतार हतार मन्दिरको बाहिर निकाले। अनि तिनी आफै पनि बाहिर निस्कनलाई हतार गरे, किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो। राजा उज्या आफ्नो मर्ने दिन समय कोरी भए। तिनी अलगै घरमा कोरी भएर बस्न लागे। परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन्। राज्यका सबै कामकाजहरूबाट तिनलाई कार्यमुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे र राजप्रतिनिधि भएर राज्य चलाउन लाग। अहिले उज्या कोरले ग्रस्त भएकोले गर्दा राज्यको शासन कार्यभार उसको छोराले चलाउनु पर्यो, किनभने उज्या बाँकी पूरा जीवनभरि राज्य शासनबाट कार्यमुक्त गरियो। अनि 22 पदमा भनिएको छ, उज्याका राजकालका अरू घटनाहरूको विवरण शुरूदेखि अन्त्यसम्म आमोजको छोरा यसैया अगमवक्ताले लेखेका छन्। यसैयाको अगमवाणीमा हामी पढ्छौ कि यसैयाले आफ्नै सेविकाई उज्याको मृत्युको बेला आरम्भ गरे। अनि 23 पदमा भनिएको छ, उज्या आफ्ना पितृहरूसित सुते र तिनीहरूका नजिकमा राजाहरूको एउटा खेतमा गाडिए, किनभने मानिसहरू भन्थे तिनी एकोरी हुन्। अनि तिनी पछि तिनका छोरा योताम राजा भए। अमित्र, चाहे उज्याको जीवनमा जस्तो सुकै घटना घटोस्, चाहे तिनी अन्त्यमा परमेश्वरको दण्डरूपी कोरले मरोस्, तापनि तिनी एक असल राजा थिए। तिनी परमेश्वरको जन थिए। यद्यपि उनको जीवन तपाई र मेरो जस्तै कमजोर भए तापनि र उसको मृत्युलाई धन्य मृत्यु भन्न सकिन्छ। ख्रिस्टियनहरूको मृत्यु खालि मृत्यु मात्र भनिँदैन, हरेक सत्य ख्रिस्टियनहरूको मृत्यु धन्य मृत्यु हो। पाउलले थिस्लोनियन विश्वासीहरूलाई भन्न सके, पहिलो थिस्लोनिकी 4:13 पदमा, तर हे भाइ हो, मरिजानेहरूको विषयमा तिमीहरू अजान बस्छ भन्ने हामी इच्छा गर्दैनौ, कि आशा नहुने अरू बाँकीहरूले जस्तो शोक नगर। अनि पाउल फेरि कोरिन्थियन विश्वासीहरूलाई लेख्छन्, पहिलो कोरिन्थी 15:55 पदमा, ए मृत्यु तेरो विजय कहाँ, ए मृत्यु तेरो खेल कहाँ। मित्र, मृत्यु सधैँ त्यति निराशका कुरा हुनुहुँदैन जस्तो तिनीहरू देखिन्छन्। उज्याको मृत्यु निराशको थिएन, किन थिएन त भन्दा तिनी परमेश्वरका जन थिए, उसको पापको बावजुद, अनि परमेश्वरले उसको पापको निम्ति दण्ड दिनुभयो। यो कुराको याद राखौं कि पाउल कोरिन्थियन विश्वासीहरूलाई लेखे पहिलो कोरिन्थी 11:31 पदमा, तर हामी आफैले आफ्नो वास्ता गरेका हुँदा होता हामी इन्साफमा पर्ने थिएनौं। परमेश्वरद्वारा उज्या संसारमा दण्ड पाए, तर उसको आत्मा परमेश्वरको जनको रूपमा परमेश्वरको धर्मी जनहरू रहने स्थानमा गयो। आज त्यहाँ हजारौं विश्वासीहरू छन् जो आफ्नो कमजोर निर्बल शरीरमा असहाय र आशाविहीन अवस्थामा छन्। तिनीहरू कुनै दिन यी तमाम समस्याबाट मुक्त हुनेछन्। ओ, ख्रिष्टको उपस्थितिमा जानेका कति हर्षित र अद्भुत कुरा हो। त्यही त्यस्ता मामलाहरूका बारेमा चिन्ता गर्नुपर्ने केही कुरा हुँदैन। म कल्पना गर्दछु कि उज्याको पुत्र योताम आफ्नो पिताको मृत्युमा त्यति धेरै विचलित थिएन। मलाई यस कुरामा निश्चय छ कि उसले आफ्नो पितालाई प्रेम गर्थे र उसले थाहा पाएका थिए कि उसको पिता उद्धार पाएका जन थिए। मित्र, यदि तपाईँ र म ख्रिष्टमा विश्वास गरी उद्धार पाएका जन हो भने मृत्युसँग डराउनु पर्दैन। यो त धन्य कुरा हो, किनकि हरेक विश्वासीहरूको महान र महिमित आशा छ। यसपछि 27 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी देख्छौ योतामको शासन। योताम अर्को राजा हुन् जसलाई असल राजाको सूचीमा राखिएको छ। यहुदामा तीन असल राजा थियो, त्यो असामान्य थियो। दोस्रो इतिहास 27 अध्याय 1 र 2 पदमा भनिएको छ, योताम राजगद्दी आरोहण गर्दा 25 वर्षका थिए। तिनले यरूशलेममा 16 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ सादोकी छोरी यहुसा थिए। तिनका पिता उज्याले झैं तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे। तर आफ्ना पिता झैं तिनी परमप्रभुको मन्दिरमा पसिनन्, तापनि मानिसहरू चाहिँ आफ्ना दुष्ट चालमा लागि नै रहे। मित्र, यस मानिसको बारेमा केही चाखलाग्दो र अनौठो कुरा भनिएको छ। तिनी परमप्रभुको मन्दिरमा पसेनन्। यसको निम्ति त्यहाँ पृष्ठभूमि छ। जब उसको पिता मन्दिरमा पसे तिनी कोरी भएका थिए, तर निश्चय नै तिनले पनि गलत काम गरे। निश्चय नै उसले परमप्रभुको दृष्टिमा असल काम गरे, तर तिनी परमप्रभुको मन्दिरबाट टाढा अलग रहे। तपाईँ उसलाई सहायता गर्न सक्नुहुन्न सिवाय उसप्रति सहानुभूति देखाउन भन्दा। तर उसले आफ्नो राष्ट्रको निम्ति खराब उदाहरण पेश गरे। परिणाम स्वरूप उसका प्रजाहरू आफ्नो दुष्ट चालमा लागिरहे। तिनीहरू परमेश्वर कहाँ फर्केनन्। अमित्र, यस मानिस योतानसँग आफ्ना प्रजाहरूलाई परमेश्वर कहाँ फर्काइल्याउने महान अवसर थियो, तर उसले मन्दिरमा जाने कामबाट आफूलाई टाढा राखे र गलत उदाहरण पेश गरे। हुन सक्छ उसको मनमा अझै कडवाहटले या डरले भरिएको थियो, किनकि उसको पिता उजिया त्यस मन्दिरमा जाँदा कोरी भएका थिए र कोरी अवस्थामा नै तिनी मरे। त्यसकारण तिनी मन्दिरमा जान चाहेनन्। आज त्यहाँ धेरै मानिसहरू छन् जो यही किसिमको काम गर्छन्। तिनीहरूले चर्चमा मण्डलीमा कुनै विश्वासीबाट वा अगुवाबाट केही गडबड देखेकोले गर्दा वा अनुभव गरेकोले गर्दा चर्चमा मण्डलीमा आउन आफैलाई टाढा राख्छन्। तिनीहरू चर्चमा आउन चाहँदैनन्। मित्र, यो अति नै ठूलो गल्ती काम हो। यो नगर्नुहोस्, किनकि यसले तपाईँलाई फाइदा दिँदैन, बरु यसले तपाईँको आत्मिक मानसिक स्थितिको ह्रास गर्दछ, विनाश गर्दछ। 3-4 पदमा भनिएको छ, तिनले परमप्रभुको मन्दिरको माथिल्लो ढोकाको पुननिर्माण गरे र आफैले डाँडाको पर्खाल खुब मरमत गरिदिए। तिनले यहुदाको पहाड़ी देशमा शहरहरू बनाए र वनका डाँडाहरूमा किल्ला र धरहरा बनाए। त्यस दिनमा त्यो मुलुक घना जंगलले भरेको थियो र प्रशस्त काठपात थियो, तर आज प्राय त्यहाँ सबै क्षेत्र नाङ्गो उजाड अवस्थामा छ। र आज त्यहाँको सरकारले वृक्षारोपण योजना आरम्भ गरिसकेको छ र आरम्भमा त्यो मुलुक मह र दूध भने मुलुक थियो। प्रशस्त रूखपात जंगल भएकोले गर्दा त्यहाँ निश्चय नै प्रशस्त चौपाया थिए, दूध प्रशस्त मात्रामा थियो, निश्चय नै जंगलमा मह उपलब्ध थियो। त्यसकारण त्यो मह र दूध बहने मुलुक भनिएको थियो। कुरा जेसुकै होस्, योतामले 4 पद अनुसार तिनले यहुदाको पहाड़ी देशमा शहरहरू बनाए र वनका डाँडाहरूमा किल्ला र धराहरू बनाए। अनि 5-6 पदमा भनिएको छ, योतामले अमोनीहरूको राजासँग युद्ध गरेर उनलाई परास्त गरे, अनि त्यस वर्ष अमोनीहरूले तिनलाई 3.5 टन चाँदी, 25,000 मोरी गहुँ र 25,000 मोरी जौ दिए। उनीहरूले दोस्रो र तेस्रो वर्ष पनि त्यस बमोजिम कर तिरे। परमप्रभु आफ्ना परमेश्वरको सामुने आफ्नो चाल ठिक राखेकोले गर्दा योताम अत्यन्त शक्तिशाली भए। योतामले आफ्नो पिता उज्याले जस्तै सैनिक शक्तिमा आफ्नो राष्ट्रलाई मजबूत रूपमा राखेथे। अनि 8-9 पदमा भनिएको छ, तिनी राजगद्दी आरोहण गर्दा 25 वर्षका थिए। तिनले यरूशलेममा 16 वर्ष राज्य गरे। तिनी आफ्ना पितृहरूसित सुते र दाउदको शहरमा गाडिए। तिनी पछि तिनका छोरा आहाज राजा भए। अमित्र, योतामको बारेमा उल्लेखको निम्ति खालि एक छोटो अध्याय मात्र समर्पित गरिएको छ। त्यसपछि हामी 28 अध्यायमा देख्छौ आहाजको शासन। अनि आहाज दुष्ट र खराब राजा थिए। यस समयमा उत्तरी राज्य इसरायल कैदमा जान लागेको थियो र दक्षिण राज्य यहुदा आहाजको पापहरूद्वारा अति नै नीच अवस्थामा ल्याइएको छ, जुन हामी देख्नेछौ। दोस्रो इतिहास 28:1-2 पदमा भनिएको छ, आहाज राजगद्दी आरोहण गर्दा 20 वर्षका थिए। तिनले यरूशलेममा 16 वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दाउले गरे झैं जे कुरा परमप्रभुको दृष्टिमा असल थियो त्यही गरेनन्। तिनी इसरायलका राजाहरूको चालमा हिँडे र बाल देवताहरूको निम्ति ढलौटे मूर्तिहरू बनाए। मित्र, आहाज खराब राजा थिए। तिनी इसरायलका राजाहरूका चालमा हिँडे, जुनको मतलब खराब चाल। दाउद मानव मापदण्ड थिए जुनद्वारा यी राजाहरू नापिन्थे, र यो राजा आहाज यो मानवीय मापदण्डको नाप अनुसार आउन सकेनन्। परिणाम स्वरूप हामी दक्षिण राज्य यहुदाको निराशमय भविष्यको देख्न आरम्भ गर्छौ। उत्तरी राज्य इसरायल असुरमा कैदी बनाई लगिनेछ र परमेश्वरले धेरै चेतावनीहरू दक्षिणी राज्य यहुदालाई दिनुहुनेछ, तर तिनीहरूले परमेश्वरको चेतावनीको सुन्ने छैनन् र तिनीहरू पनि बाबेलमा कैद बनाई लगिनेछन्। 3 पदमा भनिएको छ, तिनले बेन हिनोनको बेसीमा बलिदानहरू पनि चढाए। इसरायलको सामुन्नेबाट जुन जातिहरूलाई परमप्रभुले देशबाट निकाल्नु भएको थियो उनीहरूकै घिनलाग्दा चालमा हिँडेर तिनले आफ्ना छोराहरूलाई आगोमा होम गरे। हेर्नुहोस् त, यो आहाज कति धेरै परमेश्वरबाट टाढा गएर दुष्ट खराब चालमा हिँड्थे। चार पदमा भनिएको छ, तिनले अग्ला अग्ला ठाउँहरू र डाँडाका टाकुराहरूमा र हरेक झ्याममा परेका रूखमुनि बलिदानहरू चढाएर धूप बाल्थे। आहाज पूर्ण रूपमा प्रतिमा पूजामा प्रवेश गरे र दक्षिणी राज्य यहुदालाई पनि प्रतिमा पूजामा डोर्याए। निम्न पदहरूमा देख्छौ कि आरामी उत्तरी राज्य इसरायलद्वारा आक्रमण। पाँच पदमा भनिएको छ, यसकारण परमप्रभु तिनका परमेश्वरले तिनलाई आरामका राजाको हातबाट हार खुवाउनुभयो। आरामीहरूले तिनलाई परास्त गरेर तिनका मानिसहरूमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे। तिनी इसरायलका राजाको हातमा पनि परे र ती राजाले तिनलाई सम्पूर्ण परास्त गरे। परमेश्वरले शत्रुहरू त्यस राष्ट्रमा आउन अनुमति दिनुभयो। आरामी त्यहाँ आइकन त्यहाँबाट धेरै जनालाई कैद गरेर लग्यो। सबभन्दा निराशको कुरा यो हो कि उत्तरी राज्य इसरायल आरामसँग मिलेर यहुदामाथि आक्रमण गरिएको थियो। यसरी हामी पत्ता लगाउँछौ कि कैद बनाइ लगिएकाहरू वास्तवमा इसरायलका कैदीहरू वा बन्धुवाहरू थिए। मतलब इसरायलले यहुदाका केही मानिसहरूलाई कैद बनाइ लग्यो। अनि छ पदमा भनिएको छ, रमल्याका छोरा पेकले एकै दिनमा यहुदाका 120,000 योद्धाहरूलाई मारे, किनभने यहुदाले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। परमेश्वरले यसको कारण अति नै स्पष्ट बनाउनुहुन्छ। 7-8 पदमा भनिएको छ, एकजना एप्राइमी वीर जिक्रीले राजाका छोरा मासेया, राजाका महलका देखरेख गर्ने अधिकारी अजिरकाम र राजाका मुख्यमन्त्री एल्कानालाई मारे। इसरायलीहरूले आफ्ना कुटुम्बका 2,00,000 स्वास्नी मानिसहरू र केटाकेटीहरूलाई कैद गरेर लगे र तिनीहरूले धेरै लूटका सामानहरू मालहरू पनि लगेर सामरियामा ल्याए। यो दक्षिणी राज्य यहुदाको निराशमय दुर्दशा हो। परमेश्वरले यो हुन अनुमति दिनुभयो किनभने आहाज र यहुदावासीहरू साह्रै नराम्रो गरी प्रतिमा पूजामा फसेका थिए, लागेका थिए। अहिले परमेश्वर एकजना अगम वक्तालाई इसरायलीहरूको आफ्ना भाइ बन्धु वा यहुदावासीहरूमाथि तिनीहरूको घोर क्रूरताको निम्ति हप्काउन पठाउनुहुन्छ। 9-10 पदमा भनिएको छ, तर त्यहाँ ओदेद नभएका परमप्रभुका एकजना अगम वक्ता थिए र सेना सामरियामा फर्किरहेको बेला तिनी त्यस सेनालाई भेट्न निस्के। तिनले त्यस सेनाका मानिसहरूलाई भने, परमप्रभु तिमीहरूका पुर्खाका परमेश्वर यहुदासँग रिसाउनु भएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनु भएको हो, तर तिनीहरूले चाहिँ अत्यन्त रिसको झोकमा तिनीहरूको संहार गर्यो। अब तिमीहरू यहुदा र यरूशलेमका मानिसहरू पुरूष स्त्री दुवैलाई दास दासी बनाउने इच्छा गर्दछौ, त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु दोषी हुँदैनौ? मित्र, अगाडि हामी 11-12 पदमा पढ्छौ, अब मेरो कुरा सुन, आफ्ना कुटुम्बहरूबाट कैद गरेर ल्याएकाहरूलाई फर्काइदेऊ, किनभने परमप्रभुको क्रोध तिमीहरूमाथि खनिएको छ। तब कुनै कुनै एप्राइमका प्रधानहरू अर्थात यहोहाननका छोरा अजरिया, मसिलोमतका छोरा बेरक्या, सल्लोमका छोरा यहेजेक्या र हदलैका छोरा अमासले युद्धबाट फर्केर आइरहेकाहरूलाई भेटाएर भने, यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न, तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरू परमप्रभुको दृष्टिमा दोषी हुनेछौ, के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हामी त दोषी भइसकेका छौ र इसरायलको विरूद्धमा उहाँको भयानक क्रोध आइपरेको छ। उत्तरी राज्य इसरायलका केही अगुवाहरूले दक्षिणी यहुदाबाट आफ्ना कुटुम्ब भाइ बन्धु यहुदावासीहरूलाई कैद गरेर ल्याउने कामको विरूद्धमा खड़ा भए। 14-15 पदमा भनिएको छ, यसकारण योद्धाहरूले कैदीहरू र लुटेका माल सामानहरू चाहिँ अधिकारीहरू र सबै समुदायका उपस्थितिमा छोडिदिए। तिनीहरूले कैदीहरूलाई त्यही कामको निम्ति खटिएका मानिसहरूको जिम्मामा छोडिदिए अनि तिनीहरूले लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए। तिनीहरूले कैदीहरूलाई लुगा र जुत्ता लगाइदिए अनि खानपान दिएर तेल पनि लगाइदिए अनि साह्रै थाकेका र हिँड्न नसक्नेहरूलाई तिनीहरूले गधामा चढाएर आफ्ना कुटुम्बहरू कहाँ खजुरका रूखहरूको शहर अर्थात यरिहोसम्म ल्याइदिए। त्यसपछि तिनीहरू आफै चाहिँ सामरियामा फर्के। तिनीहरूले ती यहुदीवासी वा यहुदावासीहरूलाई कैदबाट छुटकारा दिए र आफ्ना घरमा फर्काइदिए। दक्षिण राज्य यहुदा यस समयमा अति नै निराशको दुर्दशामा थियो। यदि परमेश्वरले त्यस मामलामा हस्तक्षेप नगर्नु भएको भए तिनीहरू राष्ट्रको रूपमा प्राय खत्तम गरिने थिए। त्यसपछि हामी लगत्तै देख्छौ कि एदोम र पलिस्तीहरूद्वारा यहुदामाथि आक्रमण। 16-18 पदमा भनिएको छ, त्यस बेला आहाजले असुरका राजाका सहायता मागि पठाए, किनभने एदोमीहरूले फेरि आक्रमण गरी यहुदालाई जितेर कैदी बनाइ लगेका थिए। पलिस्तीहरूले पनि पहाड़ र यहुदाको नेगेबका शहरहरू लुटे। उनीहरूले बेतसेमेस, अल्यालोन र गेदेरोत अनि सोखो, तिम्ना र गिमजो तिनका बस्तीहरू समेत कब्जा गरेर अधिकार गरेका थिए। जब परमेश्वरले आफ्नो सुरक्षाको हटाउनुभयो तब शत्रुहरू तिनीहरूमाथि ओहिरिन थाले। यो निश्चय नै यहुदा राष्ट्रको पापको कारण थियो। युद्धहरू सधैँ पापको परिणाम हुन्। नयाँ नियममा याकुबले प्रश्न सोध्छन्, याकुब चार अध्याय एक र दुई पदमा, तिमीहरूमा लड़ाई कहाँबाट आउँछ, झगडा कहाँबाट आउँछ, तिमीहरूको अंगमा संग्राम गर्ने तिमीहरूको सुख विलासबाट होइन र तिमीहरू इच्छा गर्दछौ र तिमीहरू पाउँदैनौ, तिमीहरू हत्या गर्दछौ र लालच गर्दछौ। जबसम्म मानिसको हृदयमा पाप हुन्छ उसले शान्ति पाउन सक्दैन, उसले कुनै किसिमको शान्ति पाउन सक्दैन। परमेश्वरसँग शान्ति अर्थात मिलाप, आफ्नै हृदयमा शान्ति र आफ्ना छरछिमेक अन्यहरूसँग शान्ति उसले पाउन सक्दैन। जबसम्म मानिसको हृदयमा पाप हुन्छ, शान्ति पाउनको निम्ति पापको प्रश्नसँग निपटाउनु पर्छ, त्यसलाई ठिकठाक गर्नुपर्छ। यहुदाको अनुभवले यसको नमूना दिन्छ, व्याख्या गर्दछ। त्यहाँका मानिसहरूको पापको कारण तिनीहरूले कति पनि शान्ति पाउने छैनन्। आजले अर्को भयानक गल्ती गरे, परमेश्वर कहाँ फर्कनुको सट्टामा तिनी सहायताको निम्ति असुर कहाँ फर्के। बीस र एक्काइस पदमा भनिएको छ, तब असुरका राजा तिग्लत पिलेसरले तिनलाई सहायता दिन आए, तर तिनलाई सहायता दिनको सट्टा झन तिनलाई कष्ट दिए। आहाजले परमप्रभुको मन्दिर, राजाको महल र आफ्ना भारदारहरूबाट केही कुरा लिएर असुरको राजालाई दिए, तर यी सबै व्यर्थ भयो। आहाजले आफ्नो भरोसा असुरको राजामाथि लगाए। उसले असुरको राजालाई आफ्नो महल र मन्दिरको धन सम्पत्तिबाट अति नै ठूलो उपहार पठाए। असुरको राजाले यसको ग्रहण गरे, तर उसले आहाजलाई कति पनि सहायता पठाएनन्। उसलाई यो गर्न आवश्यक पनि थिएन। तिनी शक्तिशाली राजा थिए र विचारा आहाज अति नै कमजोर राजा थिए। आहाज परमेश्वरबाट फर्की गएर असुरमा विश्वास र भरोसा गरे र असुरले उसलाई कति पनि साथ दिएन। असुरले तिनीहरूको सन्धि अनुसार उसलाई सहायता गरेन। असुरको राजाले आफ्नो प्रतिज्ञाको पूरा गरेन। तपाईँ कुनै पनि व्यक्ति वा राष्ट्रहरूलाई आफ्ना सन्धिमा मित्रतामा विश्वासयोग्य हुन्छन् भनी आशा गर्न सक्नुहुन्न। किन हुन सक्दैन? कारण अति नै सजिलो छ। जबसम्म मानिसहरू पापी छन् तिनीहरूको हृदयमा पाप छ। मानिस झूठ धोकेबाज हुनेछन्, धोकेबाज विश्वासघाती हुनेछन्, जुनको मतलब तपाई तिनीहरूलाई पूर्ण रूपमा विश्वास गर्न सक्नुहुन्न। बाइबलले हामीलाई बताउँछ कि हाम्रो भरोसा मानिसहरूमा लगाउनु हुँदैन, बरु हामीले हाम्रो भरोसा परमेश्वरमाथि लगाउनु पर्छ। बाइस र तेइस पदमा भनिएको छ, यिनै राजा आज आफ्नो कष्टको समय झनझन परमप्रभुप्रति विश्वासघाती भए। तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूलाई बलिदान चढाए, किनकि तिनले यो विचार गरे, आरामका राजाका देवताले उनीहरूलाई सहायता गरे, यसकारण तिनीहरूले मलाई सहायता गरून् भनी म पनि तिनीहरूलाई बलिदान चढाउनेछु। तर वास्तवमा तिनीहरूले नै तिनको र सारा इसरायलको पतन ल्याए। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ कि परमप्रभुको भवनका भाँडाहरू जम्मा गरेर टुक्रा टुक्रा पारे र उसले परमप्रभुको भवनको ढोकाहरू बन्द गरिदिए र उसले यरूशलेमको प्रत्येक शहरहरूमा अन्य जाति वेदीहरू बनाए। सताइस पदमा भनिएको छ, आहाज आफ्ना पितृहरूसित सुते र यरूशलेम शहरमा गाडिए, तर तिनीहरूले तिनलाई इसरायलका राजाहरूको चिहानमा गाडेनन्। तिनी पछि तिनका छोरा हिजकिया राजा भए। यसरी आहाजको अति नै निराशमय भ्रष्ट दुष्ट शासनको अन्त हुन्छ र अर्को दिनमा हामी उसको छोरा हिजकियाको शासनको बारेमा देख्छौ, जो परमेश्वरका असल भक्त जन थिए। उसको शासन अवधिमा त्यहाँ आत्मिक जागृति आएथ्यो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।